أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين. أما بعد، الحمد لله آج سے 30ویں پارے کا آغاز ہو رہا ہے. 30واں پارہ 37 سوروں پر مشتمل ہے، 37، اور ان میں سے زیادہ تر سورے مکی سورے ہیں، یعنی حضور صلی اللہ علیہ وآلہ وسلم پر ہجرت سے پہلے نازل ہونے والے سوروں میں ان کا شمار ہوتا ہے. ان سب میں زیادہ تر آپ دیکھیں گے کہ قیامت کے عقیدے کے اوپر بہت زیادہ زور دیا گیا ہے. جیسے کہ انسان کے دل میں اگر اکاؤنٹیبلٹی کا خیال پیدا ہو جائے، وہ عقیدہ بن جائے، تو پھر وہ اپنی اصلاح کے لیے آمادہ اور تیار ہو جاتا ہے. اور یقیناً اس صورت میں اسے اس پیغمبر کی بھی قدر ہوتی ہے کہ جو آخرت کی بہتری کے لیے پیغام لے کر آیا ہے. تو یہ عقیدہ قیامت کو ظاہر ہے کہ اسلامی عقائد کے اندر بنیادی حیثیت حاصل ہے. اور ظاہر ہے کہ پھر دوسرے بہت سارے معاملات ہیں کہ جنہیں بھی اس سورہ کے اندر ڈسکس کیا گیا ہے. سورہ نبا جو پیش نظر ہے، 40 آیتوں پر مشتمل ہیں، چھوٹی چھوٹی آیتیں ہیں. اور اب جو سورے آئیں گے وہ آہستہ آہستہ اور اختصار کی طرف جاتے ہوئے دکھائی دیں گے. یہ کنکلوڈنگ پارہ ہے اور یہ کنکلوڈنگ سورے ہیں. البتہ ان میں سے زیادہ تر وہ ہیں کہ جو پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم پر ہجرت سے بہت پہلے نازل ہوئے تھے، اوائل بعثت میں نازل ہوئے تھے. سورہ نبا کو نبا کہنے کی وجہ لفظ نبا کا استعمال ہے جو دوسری آیت میں سورے میں ہمیں نظر آتا ہے. نبا کا ویسے مطلب ہوتا ہے خبر، ایک خاص خبر، بڑی خبر، جس کا یہاں پر تذکرہ آیا ہے. اب ہم ذرا دیکھتے ہیں کہ اس صفحے پر موجود 27 آیتیں، فرسٹ 27 ورسز میں پروردگار عالم کیا ارشاد فرما رہا ہے. بسم اللہ الرحمن الرحیم. سہارا اللہ کے نام کا جو سب کو فیض پہنچانے والا بڑا مہربان ہے. اما یتساءلون، یہ کس چیز کے بارے میں باہم سوال و جواب کر رہے ہیں؟ عن النبأ العظیم، اس بڑی خبر کے بارے میں. الذی ہم فیہ مختلفون، کہ جس میں یہ آپس میں اختلاف کا شکار ہیں، جس کے بارے میں یہ طرح طرح کی باتیں کر رہے ہیں. کلا سیعلمون، ہرگز نہیں، ان قریب انہیں معلوم ہوگا. ثم، پھر سنو، ہرگز نہیں، کلا سیعلمون، ان قریب انہیں معلوم ہوگا. اب جو اس خبر کو یہاں پر ڈسکس کیا جا رہا ہے، تو اسلام کے جو بنیادی عقائد ہیں ان میں سے ہر ایک کے بارے میں وہ چمہ گوئیاں کیا کرتے تھے. یعنی ایک گروہ تو وہ ہے کہ جو ایمان لے آیا تو اس نے تو قبول کر لیا، سر تسلیم خم کر لیا، ایمان کی وجہ سے وہ عقیدہ اس کے دل میں جگہ بنا چکا ہے. مگر وہ جو اس کے بارے میں ڈسکس کر رہے ہیں، مختلف اوپینینس کا شکار ہو گئے ہیں، اس میں توحید بھی ہے، اس میں نبوت بھی ہے، اس میں قیامت بھی ہے. یعنی توحید کے حوالے سے بھی ہم جانتے ہیں کہ ان کا یہ اعتراض تھا کہ کیا اس نے ایک خدا کی بات کی ہے اور باقی تمام خداؤں کا انکار کر دیا ہے. یہ لا الہ الا اللہ کے اوپر ان کا اعتراض تھا. اسی طریقے سے پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی نبوت کی جو خبر ہے، اس پر بھی ان کو اعتراض تھا کہ کیا پروردگار عالم نے ایک یتیم عبداللہ کو بنا دیا ہے اپنا نبی اور اپنا پیغمبر. لولا نزل هذا القرآن على رجل من القريتين عظيم، کسی دولت مند کے اوپر جو مکہ اور مدینہ کا عظیم شخص ہوتا، اس کے اوپر خدا نے مکہ اور طائف کا، یہ سورہ زخرف میں ہم پڑھ چکے ہیں، اس پر پروردگار عالم نے کیوں نازل نہیں کیا؟ اس پہ بھی مختلف باتیں اور مختلف اوپینینس. اسی طرح سے قیامت کے بارے میں ہم جانتے ہیں کہ ان کی گفتگو تھی کہ پروردگار عالم کیا ہمیں مٹی میں مل جانے کے بعد، کہ جب ہم چورا چورا ہو جائیں گے، کیا اس کے بعد پھر واپس ہمیں زندہ کرے گا؟ تو لفظ نبا جو ہے ان میں سے ہر ایک کے اوپر منطبق ہو سکتا ہے. لیکن پھر بہرحال اکثر مفسرین اس سے قیامت مراد لیتے ہیں کہ قیامت کے بارے میں ان کے جو مختلف اوپینینز اور وہ جو آپس میں ایک دوسرے کے ساتھ خسر پھسر کیا کرتے تھے، اس کے بارے میں پروردگار عالم کہہ رہا ہے کہ اما یتساءلون، یہ لوگ کاہے کے بارے میں آپس میں گفتگو کر رہے ہیں، باتیں کر رہے ہیں، سوال جواب کر رہے ہیں. ان النبأ العظیم، اس بڑی خبر کے بارے میں جس کے متعلق وہ طرح طرح کی باتیں کر رہے ہیں. الذی ہم فیہ مختلفون، نبأ ہی کا ایک اہم مصداق حضرت امیر المومنین علی علیہ السلام کی ولایت بھی ہے. خود حضرت امیر کے اس حوالے سے فرامین بھی موجود ہیں. اور ہم جانتے ہیں کہ آج تک یہ سلسلہ چلا ہی آ رہا ہے کہ بہت سارے افراد امیر المومنین کی ولایت کے بارے میں مختلف سوالات کرتے رہتے ہیں. کوئی ولایت کو مانتے ہیں تو محدود معنی میں مانتے ہیں، امامت اور خلافت کے عنوان سے اسے جدا کر دیتے ہیں. بہرحال یہ سارے معاملات جو ہیں وہ بھی اس کا ایک مصداق ہیں. تو پروردگار فرماتا ہے کہ کلا، ہرگز نہیں، سیعلمون، ان قریب ان کو پتہ چل جائے گا. ثم کلا سیعلمون، اور پھر سنو کہ ہرگز ایسا نہیں ہے، یعنی جو تم کہہ رہے ہو، جو تم سمجھ رہے ہو وہ غلط ہے، اور ان قریب تمہیں پتہ چل جائے گا، مرتے ہوئے پتہ چل جائے گا، میدان قیامت میں پتہ چل جائے گا کہ ان عقائد کی क्या अहमियत है और इनकी क्या इम्पोर्टेंस है। अब उसके बाद परवरदिगार आलम ने अपने उन नेमतों को गिनवाया, अपने कुदरत के उन मुजाहरों को कुछ गिनवाया कि जिसका आम इंसान आम तौर पर मुशाहिदा कर सकते हैं। कुछ चीज़ें हैं कि जो दिक्कत तलब हैं, कुछ चीज़ें हैं जो फोके इदराक है, लेकिन आम तौर पर जो चीज़ें हैं वो इंसान के मुशाहिदे में है कि जो इंसान उसको ऑब्जर्व कर सकता है। तो परवरदिगार आलम फरमाता है कि अलम नज अलिल अर्ज़ मिहादा, क्या हमने ज़मीन को मिहाद नहीं बनाया, यानी गहवारा नहीं बनाया, जिस तरह से झूला होता है कि जिसमें बच्चे को डाल दिया जाए तो वो सुकून और इस्तराहत महसूस करता है, उसी तरीके से ज़मीन, हालांकि ज़मीन हरकत कर रही है मगर हरकत के बावजूद उसकी हरकत इतनी गैर महसूस है कि जिस तरह से बच्चा गहवारे के अंदर होता है और उसको एंजॉय करता है, उसी तरीके से हम ज़मीन के ऊपर है और ज़मीन के ऊपर हमें उस हरकत की वजह से आम तौर पर किसी किस्म की कोई तकलीफ नहीं होती। जलजले वगैरह मुस्तस्नियात में से हैं, इस्तिस्नाई मामलात हैं, एक्सेप्शन हैं। फिर आगे परवरदिगार फरमाता है वल जिबाला औतादा, और क्या हमने पहाड़ों को अवताद नहीं बनाया, अवताद यानी मीखें कि जिनको किसी चीज़ को गाढ़ने के लिए इस्तेमाल किया जाता है। दुरुस्त है कि ज़मीन के अंदर से ही पहाड़ों का वजूद है कि जो उसके बारे में साइंटिफिक तौजीहात की जाती हैं, मगर एज इट अपीयर्स कि जिस तरीके से कोई चीज़ ऊपर से लाकर गाढ़ दी जाए, ऐसा उसका शेप और उसकी अपीयरेंस है, और उसके ज़रिए से परवरदिगार आलम ने गोया ज़मीन की थरथराहट को काबू में रखा है। वह खलकनाकुम अजवाजा, और हमने तुम्हें बनाया जोड़े जोड़े। अब उसको पीछे जो अलम के साथ अगर ले जाएं तो फिर तो हर एक का मतलब यही निकलेगा, लेकिन वो पहले के साथ अगर मखसूस कर दिया जाए तो मतलब ये निकलेगा कि क्या हमने ज़मीन को गहवारा नहीं बनाया, वल जिबाला औतादा, और हमने क्या पहाड़ को मेखों की तरह से, मेखों की सूरत से नहीं गाड़ दिया। वह खलकनाकुम अजवाजा, और क्या हमने तुम्हें अजवाज की सूरत में, जोड़े जोड़े की सूरत में नहीं बनाया। और दूसरा मतलब ये कि हमने तुम्हें बनाया अजवाज की सूरत में, हमने तुम्हें पैदा किया है कि मर्द और औरत की सूरत में हमने तुम्हें बनाया है, एक बाकायदा कपल की सूरत में बनाया है। वजअलना नौमकुम सुबाता, और हमने तुम्हारी नींद को तुम्हारे लिए यकसुई का जरिया करार दिया है, आराम का, राहत का। वजअलना लैला लिबासा, और रात को तुम्हारे लिए पोशाक बनाया है कि रात को गोया इंसान सुकून महसूस करता है, इत्मीनान महसूस करता है दिन की थकावट के बाद। और इसके मुकाबले में परवरदिगार आलम फरमाता है वजअलना नहारा माशा, और हमने दिन को बनाया माश, तहसील रोजी का जरिया, कि इंसान उसमें दौड़ धूप करे, पसीना बहाए और अपने लिए रोजी हासिल करे। वह बनई नफो का कुम सब अनशिदाता, और तुम्हारे ऊपर सात मजबूत बनाए। वो सात मजबूत क्या है, वो आसमान, और जाहिर है कि ये इंसान के लिए गिनना इस वक्त मुमकिन नहीं है, मगर ये परवरदिगार आलम की तरफ से इत्तला दी जा रही है कि जो छत नुमा शामियाना परवरदिगार आलम की तरफ से बनाया गया है, जाहिर है कि ये महसूस इंसान को यही होता है कि शामियाना से ऊपर लगाया हुआ है, जिसके अंदर हेवनली बॉडीज हैं, उनका जो भी परवरदिगार आलम की तरफ से मैकेनिज्म है, जो उनकी मूवमेंट है, वो सब अपनी जगह पर। और जाहिर है कि आजकल हम इस बात को जानते हैं कि ये हद निगाह है, तो ठीक है हद निगाह ही सही, मगर उसके आगे क्या है वो हमारे लिए वाजे नहीं है। जहां तक इंसान की आंखें खुद दूरबीने पहुंचती हैं, उनके आगे मजीद मिस्ट्री मौजूद है कि आगे इसके और क्या है। परवरदिगार आलम ने उसके बारे में एक इजमाली अदद हमें दे दिया, इजमाली तौर पर, कि ये सात मजबूत आसमान है, यानी ये निज़ाम है ये कमज़ोर नहीं है। हाँ, अब जाहिर है कि जब क़यामत आएगी तो ये कमज़ोर निज़ाम बन जाएंगे, यानी मजबूत निज़ाम हिकमत परवरदिगार से, परवरदिगार की तदबीर से कमज़ोर हो जाएंगे और कोलैप्स कर जाएंगे। वजअलना सिराजं वहाजा, और हमने चराग बनाया और रोशन चराग बनाया, यानी आसमान के ऊपर जो हमें नज़र आता है हेवनली बॉडीज में से एक सूरज, सूरज को परवरदिगार ने चिराग से ताबीर किया है, रोशनी देने वाला भड़कता हुआ चिराग, रोशनी से पुर चिराग। वह अनजल ना मिनल मुअसिरात मा अन सज्जाजा, और हमने आसमान से पानी को नाजिल किया मूसलाधार बारिश की सूरत में, जिस तरह से किसी चीज़ को निचोड़ा जाए फ्रूट को तो फिर उसके अंदर से जो अर्क होता है वो निकल आता है, उसी तरीके से गोया बादलों के अंदर पानी मौजूद है और बादलों को निचोड़ा जाता है तो उसमें से पानी ज़मीन की तरफ आता है। तो ये कौन करता है, अनजलना, ये काम हम करते हैं, और क्यों करते हैं, लेनुखरजा बिही हब्बम व नबाता, कि ये जो ज़मीन और आसमान का तस्करा किया गया था इन दोनों के दरमियान एक कोरिलेशन है कि आसमान से पानी नाजिल होता है, जमीन के अंदर जज्ब होता है ताकि हम उससे निकालें हब्बन दानों को, अनाज ग्रेन, व नबाता और सब्जियां जो वेजिटेबल्स हैं उनको भी हम उगाएं। वो जन्नातिन अल्फाफा, और घने बाग बनाएं, ظاہر ان سب کے لیے پانی کی ضرورت ہے۔ اب پروردگار عالم نے ان تمام کے بارے میں انسان کو متوجہ کرنے کے بعد قیامت کے دن کا تذکرہ کیا کہ ان یوم الفصل کانا میقاتا، کہ یقیناً یوم الفصل یعنی فیصلے کا دن اس کا ایک مقررہ وقت ہے۔ یعنی اس وقت بہت سارے منکرین قیامت مذاق اڑاتے ہیں اور کہتے ہیں کہ اسے جلدی ہونا چاہیے، ہو کیوں نہیں جاتا، وہ دن آ کیوں نہیں جاتا؟ تو نہ ان کے اس طرح سے تان و طنز کی وجہ سے وہ جلدی آئے گا دن، اور نہ ہی اس موقع پر جب وہ آئے گا تو ان کے گھبرانے کی وجہ سے اور یہ کہنے کی وجہ سے کہ ابھی اسے ڈیلے کر دیا جائے، وہ ڈیلے بھی نہیں ہوگا۔ جب اس کا وقت آئے گا تو وہ واقع ہو جائے گا، وہ دن سامنے ظاہر ہو جائے گا۔ ہاں، اس دن ہوگا کیا؟ یوم ينفق في الصور، اس دن سور پھونکا جائے گا۔ یہ پہلے بھی بات آئی تھی کہ دو سور تو ہیں ہی، کہ جس میں سے ایک ہے اس دنیا اور اس کائنات کے نظام کو ختم کرنے کے لیے، جس کے بعد گویا ساری چیزیں لپیٹ دی جائیں گی، اور پھر اس کے بعد جب سب مر گئے تو پھر واپس سے پروردگار عالم کی طرف سے سور پھونکا جائے گا، اور پھر ایک مرتبہ سب کے سب زندہ ہو جائیں گے، اور یہ وہ وقت ہوگا کہ جب سب کے سب میدان محشر میں جمع ہو رہے ہوں گے۔ اس کو سمجھانے کے لیے پہلے بھی کسی موقع پر جہاں سور کا ذکر تھا تو مفسرین کی اس تعبیر سے اور مثال سے، خاص طور پر آیت اللہ ناصر مکارم شیرازی یہ مثال عام طور پر دیا کرتے ہیں کہ یہ جس طریقے سے بیل بجائی جاتی ہے، بغل بجایا جاتا ہے، کہ اگر آپ دیکھیں کلاسز کے حوالے سے کہ چھٹی ہو گئی اور بیل بجی، اس کا مطلب یہ کہ ڈسپرس ہو جاؤ، اور واپس اگر بیل بجائی جاتی ہے یا بغل بجایا جاتا ہے تو اس کا مطلب یہ ہوتا ہے کہ ایک ساتھ سب جمع ہو جائیں، اسمبل ہو جائیں۔ تو بالکل اسی طریقے سے یہ دنیا کا معاملہ ہے کہ یہ دنیا کا جو پیریڈ ہے وہ ختم ہوگا، تو پھر ایک سور پھونکا جائے گا، ایک بڑی بیل، کے جس کے نتیجے میں سب کچھ ختم ہو جائے گا، اور پھر واپس سے جب سور پھونکا جائے گا یعنی اندر بیل، ایک مرتبہ پھر بغل بجایا جائے گا اور اس کے نتیجے میں سب کے سب جمع ہو جائیں گے۔ فتعتون افواجا، تو تم سب کے سب آؤ گے فوج در فوج، گروہ در گروہ، گروپس کی صورت میں۔ اب ظاہر ہے کہ اس کی بڑی تفصیلات روایات کے اندر بیان کی گئی ہیں کہ مختلف گناہوں کے نتیجے میں مختلف افراد مختلف شکلوں کے اندر محشور ہو رہے ہوں گے، کچھ بندر کی صورت میں، کچھ سور کی صورت میں معاذ اللہ، اور مختلف شکلوں کے اندر پروردگار عالم انہیں محشور کرے گا۔ وفتحت السماء فکانت ابوابا، اور آسمان کو کھول دیا جائے گا تو اس میں دروازے نظر آنا شروع ہو جائیں گے۔ اب ظاہر ہے کہ وہ چیزیں جب کولیپس کر رہی ہیں تو گویا یہ جو پورا سلسلہ ہے وہ شگافتہ ہو جائے گا، ستارے مان پڑ چکے ہیں، سورج کی روشنی ختم ہو چکی ہے، چاند بے نور ہو چکا ہے، اور وہاں ہمیں لگ رہا ہے کہ جیسے سوراخی سوراخ ہو گئے ہیں، دروازے بن چکے ہیں۔ وسیرت الجبال فکانت سرابا، اور پہاڑوں کو حرکت دے دی جائے گی، وہی پہاڑ جو میخوں کی طرح سے گڑے ہوئے تھے، ان پہاڑوں کو حرکت دے دی جائے گی۔ فکانت سرابا، تو وہ سراب کی طرح سے ہو جائیں گے، جس طرح سے مراج ہوتا ہے، سراب کا لفظ اردو میں بھی استعمال ہوتا ہے کہ چمکتی ہوئی دور سے ریت نظر آئے، پانی نظر آئے، اور جب قریب جائیں تو پتہ چلے کہ بس چمکتی ہوئی ریت ہے، اور اسی کو انسان پانی سمجھ رہا تھا۔ تو بس بالکل اسی طریقے سے سراب کی تھی، یعنی کوئی حقیقت اس کی باقی نہیں رہے گی، وہ بالکل ختم ہو جائیں گے پہاڑ۔ ان جہنما کانت مرسادا، یہ جہنم یقیناً گھات میں ہے۔ کس کی گھات میں ہے؟ للطاغین مآبا، یہ سرکشوں کی گھات میں ہے اور ان کی آخری آرام گاہ ہے، ان کا آخری انجام یہی ہے۔ لابسین فیہا احقابا، وہ رہیں گے اس میں مدتوں، یعنی مدتوں رہیں گے وہ افراد کے جن کے لیے ہمیشہ ہمیشہ جہنم قرار دے دیا گیا ہے، تو وہ بڑی مدت کے بعد ایک اور بڑی مدت اور پھر ایک اور بڑی مدت، تو انہیں تو ہمیشہ ہمیشہ رہنا ہے معاذ اللہ۔ اور وہ کہ جن کے لیے عارضی طور پر جہنم کی سزا تجویز کی جائے گی، تو ظاہر ہے کہ وہ ایک مدت تک اس میں رہیں گے، اور پھر اس کے بعد انہیں وہاں سے شفٹ کر دیا جائے گا۔ وہ ڈپینڈ کرتا ہے کہ کس کا کیسا نامہ اعمال اور ایمان کا کیا معاملہ تھا۔ لا یذوقون فیہا بردم ولا شرابا، وہ وہاں پر نہیں چکھیں گے کسی ٹھنڈی چیز کو، یعنی ٹھنڈک کا انہیں احساس نہیں ہوگا، اور نہ ہی ان کے لیے کوئی پینے کا مشروب ہوگا۔ الا، ہاں مگر ہوگا تو یہ ہوگا، حمیمن کھولتا ہوا پانی، وغصہ کا اور زخموں کا مواد، پس پیپ، یہ ان کو پیش کیا جائے گا کہ ہاں اسی سے تم اپنی پیاس بجھاؤ۔ ظاہر ہے کہ وہ سزا میں اور اضافہ ہے۔ جزاء وفاقا، یہ ہے ان کی سزا، ان کا بدلہ، اور حسب حال ہے، جو انہوں نے کیا تھا وہی یہ بھر رہے ہیں۔ انہم کانوا لا یرجون حسابا، یہ وہ لوگ تھے کہ جو حساب کتاب کی امید ہی نہیں رکھتے تھے، یہ ان کا ایک جرم ہے۔ یعنی یہ سارے عذاب کو بیان کرنے کے بعد جو ان کے جرائم گنوائے گئے ہیں وہ دو ہیں، ایک कि उन्हें हिसाब किताब की उम्मीद नहीं थी, यानी खुद से भी उन्होंने कभी ये नहीं सोचा था कि हिसाब किताब हो सकता है, अकाउंटेबिलिटी हो सकती है, हमसे पूछा जा सकता है। और दूसरी चीज़ जो अगले सफ़े पर आएगी कि वह कज़्ज़बू बे आयात ना किज़्ज़ाबा, कि उन्होंने हमारी आयतों को और निशानियों को बिल्कुल झुटला दिया, यानी जब उनके सामने किसी चीज़ को बतौर निशानी पेश किया गया, कुरान को पेश किया गया, पैगाम को पेश किया गया, तो उन्होंने उसको बिल्कुल रिजेक्ट कर दिया और झुटला दिया, यानी खुद से भी एहसास नहीं किया, ध्यान दिलाने पर भी तवज्जो करने के लिए तैयार नहीं हुए। अल्हम्दुलिल्लाह ये पहला सफ़ा मुकम्मल हुआ। परवरदिगार आलम से दुआ है कुरान पढ़ने समझने और अमल करने की तौफीक अता फरमा, और वारिस कुरान इमाम ज़माना के ज़हूर में ताजील फरमा। सूरह मुबारक नबा आयत नंबर 28 से आयत नंबर 40, 28 से 4040, जिस पर सूरह नबा मुकम्मल होगा, और फिर सूरह नाज़ियात की इब्तदाई 8 आयतें, फर्स्ट 8 वर्सेस, वो भी इसी सफ़े पर हैं। तो पहले सूरह नबा के इख्तितामी हिस्से की तरफ हम तवज्जो करते हैं। बात यहाँ तक पहुँची थी कि परवरदिगार आलम ने जो अहले जहन्नम हैं उनके अजाब को बयान करते हुए ये इरशाद फरमाया कि वो वहाँ पर ना कोई ठंड महसूस करेंगे, ठंडक का एहसास नहीं होगा, ना उनके लिए पीने का कोई मशरूब होगा, मगर ये कि खोलता हुआ गर्म पानी उन्हें दिया जाएगा और जख्मों का मवाद पस या पीप वगैरह उनको दिया जाएगा। ये बदला हसब हाल है, जो किया करते थे उसका ये बदला है। और फिर उसके बाद परवरदिगार आलम ने उनके दो जराइम को हाईलाइट किया, इन्नहुम कानू ला यरजूना हिसाबा, कि वो लोग हिसाब किताब की उम्मीद भी नहीं रखते थे, उनको कभी ये ख्याल ही नहीं आया कि हिसाब किताब भी हो सकता है, वो कभी इस बात को सीरियसली नहीं लेते थे। और दूसरी बात ये कि वकज़्ज़बू बिआयातिना किज़्ज़ाबा, कि जब उनके सामने आयतें पेश की जाती थीं तो ये हमारे रसूलों को झुटलाते थे, हमारी आयतों की तकजीब करते थे, यानी खुद से भी तवज्जो नहीं करते थे अकाउंटेबिलिटी के कॉन्सेप्ट पर, और उसके साथ साथ जब उन्हें मुतवज्जे किया जाता था तो उन्हें वो झुटला देते थे। वकुल्ल शैइन अहसैनाहु किताबा, और हर चीज़ को हमने एक नविश्ते के अंदर महफूज कर लिया है, यानी वो फाइल्स बनी हुई हैं, उनका रिकॉर्ड बिल्कुल मेंटेन्ड है कि उन्होंने क्या क्या जराइम किए हैं, तब उसी की रोशनी में उनको वहाँ पर आज़ाद दिया जा रहा है। फजूकू, तो चखो, वलन नजीदकुम इल्ला अजाबा, तो बस तुम्हारे इजाफे के लिए अजाब ही है, हम नहीं इजाफा करेंगे मगर अजाब का, यानी जो तुम्हारा अजाब है उसी के अंदर इजाफा होता रहेगा। अब उसके बाद साइमल्टेनियस कॉन्ट्रास्ट है साहिबान तकवा के, जिन्होंने दुनिया के अंदर अपने आप को कंट्रोल रखा, उन्होंने अपने आप को डिसिप्लिन किया, तस्किया नफ्स की मंजिल से गुजरे, डूज एंड डोंट्स जो परवरदिगार आलम की तरफ से बयान किए गए थे उनकी तरफ तवज्जो की, तो इन्ना लिल मुत्तकीना मफाजा, यकीनन जो साहिबान तकवा है उनके लिए कामयाबी है, यानी उनकी कामयाबी का अनाउंसमेंट है। हदायका व आनाबा, अब उन नेमतों का जिक्र किया जा रहा है कि हदायका यानी उनके लिए बागात हैं, हदीके हैं, वह आनाबा और उनके लिए अंगूर की बेलें हैं। अब जाहिर है कि बाग के अंदर और बहुत कुछ होगा, उसमें से एक फल को यहाँ पर हाईलाइट कर दिया गया। वह कवाएबा अतराबा, अब उस एनवायरनमेंट को बताते हुए कि वहाँ पर जन्नत में बाग हैं, फल हैं, वहीं पर जो उनके लिए कंपेनियन है यानी जो उनके वहाँ पर शरीक जिंदगी होंगी वो हूरें, उनका तस्करा करते हुए इरशाद फरमाया वह कवाएबा अतराबा, और नौखेज हम उम्र उहूरें, वो उनके हमसिन भी होंगी और इंतहाई खूबसूरत होंगी, उसको यहाँ पर कवाएब के जरिए से समझाया गया। वक्कासन देहाका, और जाम होंगे लबरेज जाम, यानी जिसके अंदर जाहिर है कि वो शराबन तहूरा मुख्तलिफ किस्म के मशरूबात जो जन्नत के स्टैंडर्ड के मुताबिक होंगी वो उनको वहाँ पर पेश किए जाएंगे, तो लबरेज जाम वहाँ पर होंगे। ला यस्मऊन फीहा लगवाम वला किज़्ज़ाबा, इंजॉय ज़रूर कर रहे होंगे लेकिन वहाँ पर जो गुफ्तगू होगी उसके अंदर कोई लगवियत नहीं होगी, कोई झूठ नहीं होगी, झुठलाना नहीं होगा। यानी हम आमतौर पर जानते हैं, देखते हैं कि इस तरह की जो पार्टीज़ वगैरह जब दुनिया के अंदर होती हैं तो गुनहगार बहुत से उसमें जब जमा होते हैं तो हर तरह की खराफात लगवियात उसके अंदर होती हैं, मगर ज़ाहिर है ये जन्नत की पाको पाकीज़ा महफिलें हैं कि जहाँ पर इंटरटेनमेंट भी है, इंजॉयमेंट भी है, मगर लगवियत नहीं है, कोई किस्बो तकजीब नहीं है। जजा अमिर रब का अतान हिसाबा, ये है तुम्हारे रब की तरफ से तुम्हारे लिए जजा, ये एक अतिया है और हस्बे हाल है, परवरदिगार आलम की तरफ से तुम्हें ये अता किया गया है। رب السماوات، تمہارا رب وہی رب ہے کہ جو آسمانوں کا رب ہے، والارض اور زمین کا رب ہے، وما بینہما اور جو ان کے درمیان ہے، ان کا رب بھی وہی ہے، الرحمن اور وہی رحمان ہے، لا یملکون منہ خطابا، جس کی عظمت کی وجہ سے کوئی اس سے بات کرنے کی ہمت نہیں کر پائے گا۔ ظاہر ہے کہ وہاں پر جو گفتگو ہوگی وہ اذن پروردگار سے ہوگی، مگر ظاہر ہے کہ پروردگار عالم کا اگر اذن نہ ہو تو کس کی مجال ہے کہ وہ خدا کے سامنے لب کشائی کر سکے، اور خاص طور پر میدان حشر میں۔ ایک طرف اس کی رحمانیت کو سمجھایا گیا کہ دیکھو اس کی عمومی رحمت کتنی وسیع ہے، دنیا کے اندر بھی اس نے تمہیں نوازا، اور وہ ربوبیت جو ہے اس کا حوالہ آ رہا ہے کہ یہ تمہیں جو مل رہا ہے سب کچھ جو قیامت کے بعد جنت کے اندر، تو یہ بھی تمہارے رب کی عطا ہے۔ تو ربوبیت سے محبت کا اظہار ہوا، رحمانیت سے اس کی رحمت کے عمومی ہونے کا اظہار ہوا جو دنیا کے اندر جس کا مظاہرہ ہوتا تھا۔ مگر اب ظاہر ہے کہ جو وہاں پر اہل نار ہیں، اہل جہنم ہیں، سارے معاملات جب طے ہو گئے تو آخری مرحلہ یہی ہوگا کہ کسی کی مجال نہیں ہوگی کہ وہ خدا کے سامنے کچھ بول سکے، اور اگر اولیاء اور انبیاء اور ائمہ اگر خدا کے سامنے کچھ کہیں گے بھی تو وہ اذن پروردگار سے کہیں گے، اگر ان کی سفارش یا شفاعت بھی ہوگی تو وہ اذن پروردگار سے ہوگی۔ یوم یقوم الروح والملائکۃ صفاً، وہ دن کہ جب روح القدس، روح اور ملائکہ صف باندھے ہوئے کھڑے ہوں گے، یعنی ان کا بھی احترام کا یہی عالم ہوگا۔ وہ تو ہمیشہ سے تھے تو وہاں پر اس کا اظہار بھی ہو جائے گا کہ وہ باقاعدہ صف باندھے ہوئے کھڑے ہیں۔ یہ بات پہلے بھی آ چکی، ملائکہ تو فرشتے ہو گئے، روح سے کیا مراد ہے؟ تو روح کے حوالے سے دو اقوال ہمیشہ ذہن میں رکھنے چاہیے۔ ایک قول یہی ہے کہ یہ جناب جبرائیل ہی کا دوسرا نام ہے، اور ایک یہ ہے کہ نہیں، جناب جبرائیل کے علاوہ ایک مخلوق پروردگار کہ جسے پروردگار عالم نے اس کی عظمت کی وجہ سے الگ ہی ہائی لائٹ کیا ہے۔ اور روح القدس کا بھی جس طریقے تنزل الملائکۃ والروح فیہا باذن ربہم، سورہ قدر کے اندر ہم پڑھیں گے اور پڑھتے ہیں، تو اس کے اندر بھی اس طرح سے اس کو الگ ہائی لائٹ کیا گیا۔ تو یہ دو نظریات روح کے بارے میں موٹے موٹے موجود ہیں۔ لا یتکلمون الا من اذن له الرحمن، نہیں بات کرے گا کوئی وہاں پر مگر وہ کہ جسے خدا رحمان اجازت دے، وقال ثوابا اور وہ بات بھی ٹھیک ٹھیک کرے۔ میدان حشر ہے، اب وہ محدود اختیار تو ختم ہو چکا، جو پیشی ہونا تھی وہ بھی ہو گئی، تو اب اس کے بعد بات تو وہی ہوگی کہ جو بالکل صحیح ہوگی، ایک، اور دوسری بات اذن پروردگار پر موقوف ہوگی وہ گفتگو۔ ذالک الیوم الحق، یہ دن بالکل برحق ہے، یعنی مان لو یہ آنے والا دن ہے۔ فمن شاء اتخذ الی ربہ مآبا، تو جو چاہے وہ اپنے رب کی بارگاہ میں پلٹنے کا سامان کر رکھے، یعنی جو پروردگار عالم کی طرف پلٹنا ہے اسے صحیح بنا لے، نصیحت حاصل کر لے، یہیں پر اپنے معاملات کو درست کر لے۔ انا انذرناکم عذابا قریبا، ہم تمہیں ڈرا رہے ہیں ایک عذاب سے جو قریب ہے، یعنی تم قیامت کو دور مت سمجھو، مسئلہ وہی ہے۔ انہم یرونہ بعیدا و نراہ قریبا، کہ وہ اسے دور دیکھ رہے ہیں جبکہ ہم اسے قریب دیکھ رہے ہیں۔ اس لیے کہ جب بھی زندگی یہ دنیا کی بات آئے گی وہ محدود ہے، تو محدود نے بالآخر ختم ہو جانا ہے، اور اس کے بعد حیات جاویدانی ہے، تو وہ جو حیات جاویدانی ہے وہ بہرحال اس محدود دنیا کے مقابلے میں قریب ہے، کہ بہرحال اس نے ختم ہونا ہے اور اس کے بعد اس اگلے مرحلے میں داخل ہونا ہے۔ 25-50 سال 60 سال 70 سال 100 سال کیا حیثیت ہے؟ یوم ینظر المرء ما قدمت یدا، وہ دن کہ جب ہر شخص دیکھے گا جو اس کے ہاتھوں نے آگے بھیجا ہے، یعنی جو دنیا کے اندر وہ کر رہا ہے وہ کہاں جا رہا ہے، وہ کہیں گم نہیں ہو رہا ہے، وہ آگے جا رہا ہے، اور وہیں پر وہ سارا ریکارڈ محفوظ ہے، وہ ساری پکچر، وہ ساری ویڈیو فائلز موجود ہیں، وہ سب کا سب اس کے سامنے پیش کر دیا جائے گا۔ وہ یقول الکافرو، اور کافر یعنی انکار کرنے والا کہے گا، یا لیتنی کنت ترابا، کہ کاش میں خاک ہوتا، یعنی کاش میں پیدا ہی نہ ہوتا، کاش میرا وجود ہی نہ ہوتا، اور کاش میں ختم ہو گیا ہوتا، لیکن ہائے افسوس کہ یہ سارے پچھتاوے کسی فائدے کے نہیں ہوں گے۔ اس آیت کے ساتھ سورہ نبا تو مکمل ہو گیا، اب اس کے بعد اگلا سورہ ہے سورہ نازعات، مکی سورہ ہے، اور اس سورہ کے 46 آیتیں ہیں اور چھوٹی چھوٹی آیتیں ہیں، یہ خود ظاہر ہے کہ 79واں سورہ ہے، 79 چیپٹر ہے، اور اس کی 46 آیتیں ہیں، 46۔ ابتدا میں یہاں پر بھی ہم دیکھتے ہیں کہ پروردگار عالم نے 5 قسمیں کھائی ہیں، اور ایک مرتبہ پھر صفات سے ہمارا واسطہ ہے کہ پروردگار عالم نے صفات کے ذریعے سے قسمیں کھائی ہیں، اور جو موصوف ہے اس کو بیان نہیں کیا ہے کہ اس سورے کو سورہ نازعات پہلی آیت کے اندر جو لفظ نازعات آیا ہے اسی کی وجہ سے اس کا یہ نام پڑ گیا سورہ نازعات، اور ابھی ہم اس کے مطلب کے اوپر غور بھی کریں گے، دیکھیں گے۔ تو آج کی حد تک جن آیتوں کو ہم نے دیکھنا ہے اس کے اندر وہ 5 قسمیں ہیں، اور اس کے بعد سب سیکوینٹ 2 اور آیتیں ہیں، اور اس طریقے سے یہ सफ़ा मुकम्मल हो जाएगा। तीन सब्सिक्वेंट आयते हैं, तो ज़रा देखते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, सहारा अल्लाह के नाम का जो सबको फैज़ पहुँचाने वाला बड़ा मेहरबान है। वन्नाज़िआते गर्कन, कसम है उन फरिश्तों की जो जिस्मों के अंदर सरायत करके रूहों को खींचते हैं। अब ये नाज़िआत जो है वो खींचने के माना में है, लेकिन ये खींचने वाले कौन हैं कि जो डूब कर इस तरीके से खींचने वाले हैं और क्या चीज़ खींचने वाले हैं वो यहाँ पर वाज़े नहीं है। मगर अगर आप देखें तो परवरदिगार आलम ने इसके अंदर फरिश्तों की कसम खाई है। ये मुफस्सरीन में से बहुत सों का कौल है, और इसी हवाले से हज़रत अमीरुल मोमिनीन अली अलैहिस्सलाम की एक हदीस भी मौजूद है जो तफासीर के अंदर आई है कि यहाँ पर मुराद है फरिश्ते, कि फरिश्ते हैं कि जो डूब कर सरायत करके रूहों को खींचते हैं और इंतहाई तकलीफ़ के साथ खींचते हैं। और ये किनकी रूहें हैं कि जिनको वो खींच रहे हैं इस तरीके से? ये कुफ्फार की रूहें हैं जिन्होंने ज़िंदगी को ज़ाया किया है, दुनिया के अंदर अपना वक्त ख़राब किया है और एज अ रिज़ल्ट खसारे में है। तो फिर उनकी रूह को जो खींचा जाएगा तकलीफ़ के साथ खींचा जाएगा। वह नाशिताते नश्तन, और उनकी कसम कि जो उन जानों को आसानी के साथ निकाल ले जाते हैं। अब ये बिल्कुल उल्टा मामला हो गया कि इनकी भी रूहें खींची जा रही हैं, इनकी भी रूहें निकाली जा रही हैं, मगर इंतहाई नरमी के साथ। ये साहिबान ईमान हैं, आमाले सालिहा करने वाले हैं, कि जिनकी रूहों को निकाला जाएगा तो गोया उनको पता ही नहीं चला कि क्या हुआ। जैसे मक्खन में से बाल निकाल लिया गया तो पता ही नहीं चलता कि क्या हुआ, उसी तरीके से उनकी रूहों को ले लिया जाएगा और उसके लिए आराम और नरमी है। वह साबिहाते सबहन, और जो अहकाम इलाही की तामील में तमाम अतराफ में यूं रवा धवा हैं जैसे वो तैर रहे हैं। अब ये सारी तशरी यानी तर्जुमा जो ये तशरीही तर्जुमा है। वह साबिहात सबहन, इसका मतलब है तैरने वाले, मगर तैरने वाले से मुराद के परवाज करने वाले, ज़मीन और आसमान के दरमियान इधर से उधर मूव करने वाले। तो ये कौन है? अगेन फरिश्ते हैं कि जो परवरदिगार आलम के मुख्तलिफ उमूर तकवीनी के लिए आलात की हैसियत रखते हैं। परवरदिगार आलम की तरफ से हुक्म आ जाए कि बारिश बरसाओ तो ये बारिश बरसाएंगे, परवरदिगार का हुक्म आ जाए कि वही नाजिल करो तो वही नाजिल करेंगे, परवरदिगार का हुक्म आ जाए कि मसलन किसी की रूह कब्ज कर लो तो रूह कब्ज कर लेंगे, परवरदिगार का हुक्म आ जाए कि बस सजदा रेज हो जाओ तो सजदे में होंगे। और साबिहात सबहन, तो ये कामों को करने के लिए जो इधर उधर उनकी मूवमेंट है उसके लिए यहाँ पर ये ताबीर इस्तेमाल की गई कि उनकी कसम के जो तैरने वाले हैं मुख्तलिफ जगहों पर, एक जगह से दूसरी जगह रवान दवा हैं जैसे वो तैर रहे हैं। फसाबिकाते सबकन, और जो तेजी के साथ शपथ करने वाले हैं यानी जो उनको काम दिया गया तो उसमें सुस्ती नहीं है। फल मुदब्बिराते अमदन, और ये उमूर परवरदिगार की तदबीर करने वाले, मुदब्बिर बेशक परवरदिगार है मगर कामों की उमूर की तदबीर करने के लिए परवरदिगार आलम ने फरिश्तों को मुख्तलिफ काम सौंपे हैं, वो अब उन उमूर की तदबीर करने वाले हैं। यानी खल्क करने के बाद परवरदिगार ने छोड़ नहीं दिया उन कामों को, जाहिर है कि उन कामों की तदबीर हो रही है। तो इस पूरी कायनात के अंदर तदबीर कायनात के मुख्तलिफ मुजाहरे हम देखते हैं, उन सब के पीछे हो सकता है कि कोई ना कोई फरिश्ता मौजूद हो। तो ये पाँच चीज़ें हैं कि जिनकी कस्में खाई गई। ये पांचों फरिश्ते हैं मगर फरिश्तों के औसाफ हैं। एक मरतब फिर इसको रिकॉल कर लीजिए, वह नाज़िआते गर्कन व नाशिताते नश्तन, इसका ताल्लुक हो गया रूहों के कब्ज़ करने के हवाले से कि जो कुफार हैं उनकी रूहें कब्ज़ की जाएंगी सख्ती के साथ, जो मोमिनीन हैं उनकी रूहें निकाली जाएंगी इंतहाई नरमी के साथ। फसाबिहात सबहन, फसाबिकात सबकन, फल मुदब्बिरात अमरन, इन तीनों कस्मों का ताल्लुक उन औसाफ के साथ है कि जो उमूर कायनात के अंदर फरिश्तों के हमें नज़र आते हैं, अदर देन रूह कब्ज़ करना, कि बाकायदा वो रवान दवा हैं, सबकत करने वाले हैं, तेज़ी के साथ काम को अंजाम देने वाले हैं और उमूर की तदबीर करने वाले हैं। अब जवाब कसम किया है, ये तकरीबन वही वाला मामला हो गया जो सूरह मुरसलात के अंदर था, वहां पर हवाओं की कस्में थी और यहां पर फरिश्तों की कस्में आ गई। अलबत्ता वहां पर भी बाज का कौल यही है कि वो फरिश्तों ही की कस्में हैं, लेकिन बहरहाल वहां पर सराहत थी कि इन नमा तू अदूना लवाके, कि जो तुमसे वादा किया गया है वो बिल्कुल होने वाला है, वकू पजीर होगा यानी कयामत। यहाँ पर उसके जहूर की शिद्दत की वजह से उसको बयान भी नहीं किया गया, बल्कि अब कयामत ही के औसाफ बयान होना शुरू हो गए कि यौम तरजुफुर राजिफा, वो दिन के जब शदीद जलजला आएगा, तद्बाउहर रातिफा, और जिसके बाद एक हंगामा खेज मुसीबत आ जाएगी। ये हो सकता है कि वो दो सूर जो फूंके जाएंगे उनकी तरफ इशारा हो कि पहले मरहले में सूर जब फूंका जाएगा तो जलजला आएगा और सारी चीज़ें लपेट दी जाएंगी, और फिर उसके बाद दूसरी वो मुसीबत कि जिसमें सारे मुर्दों को जिंदा किया जाएगा। कुलूबुन यौम इज़िन वाजिफा, قلوب یعنی دل اس دن لرز رہے ہوں گے. یہ آٹھویں آیت ہے. ابھی اسی سیکوینس کے اندر آگے مزید کچھ احوال قیامت بیان ہوگا, اور پھر جناب موسیٰ علیہ السلام کا ایک واقعے کا حصہ جو فرعون کے ساتھ ان کا مکالمہ ہے اس کو پروردگار عالم بیان فرمائے گا. مگر یہاں پر یہ صفحہ مکمل ہوا. پروردگار عالم سے دعا ہے قرآن پڑھنے سمجھنے اور عمل کرنے کی توفیق عطا فرما, اور وارث قرآن امام زمانہ کے ظہور میں تعجیل فرما. سورہ مبارکہ نازعات آیت نمبر 9 سے آیت نمبر 38 9 سے 38 تک. گزشتہ صفحے کے اختتام پر سورہ نازعات شروع ہوا, اور ہم نے دیکھا کہ پروردگار عالم نے پانچ قسمیں کھائیں اور ذہن انسانی کو قیامت کی اہمیت کی طرف متوجہ کیا کہ یہ واقع ہونے والا دن ہے. پھر اس کے بعد پروردگار عالم نے زمین کی کیفیت بیان کرتے ہوئے یہ ارشاد فرمایا کہ وہ دن کہ جب ایک بہت بڑا زلزلہ آئے گا اور اس کے پیچھے ایک اور ہنگامہ خیز مصیبت آئے گی, راجفہ اور رادفہ, جس کے لیے بیان کیا گیا تھا کہ بعض مفسرین نے یہ لکھا کہ ممکن ہے کہ پہلے راجفہ یعنی زلزلے سے مراد ہو وہ سور اول کہ جس پر یہ کائنات کا نظام لپیٹ دیا جائے گا, اور اس کے بعد پھر جو دوسری مصیبت ہے رادفہ اس سے مراد یہ ہو کہ ایک مرتبہ قبروں سے لوگوں کا کھڑے ہو جانا, قیامت آ جانا یعنی لوگوں کا واپس زندہ ہو جانا, حیات بادل موت. اسی کو مزید ایکسپلین کرتے ہوئے پروردگار عالم نے ارشاد فرمایا کہ قلوب یوم اذن واجفہ, اس دن دل لرز رہے ہوں گے. یہ دنیا کے اندر بھی ہوتا ہے کہ جب کوئی بہت بڑی مشکل آ جائے تو پھر انسان اپنے دل کی جو دھڑکن ہے اس کے اندر ایک بے ترتیبی کا احساس کرتا ہے. تو وہاں جو قیامت ہے اس سے بڑی تو کوئی مصیبت ہی نہیں ہو سکتی, تو وہاں پر بھی دل جو ہے وہ لرز رہے ہوں گے. ابصارها خاشعة, اور آنکھیں جھکی ہوئی ہوں گی, نگاہیں جھکی ہوئی ہوں گی. یقولون, یہ لوگ کہتے ہیں, اب وہ تو وہاں پر ہوگا مگر یہ لوگ یہاں پر کیا کہتے ہیں اس دنیا میں رہتے ہوئے, اَإِنَّ لَمَرْدُودُونَ فِي الْحَافِرَةِ, کیا ہمیں واپس پہلی ہی صورت میں لایا جائے گا یعنی واپس زندہ کیا جائے گا, ان بے جان جسموں کے اندر مرنے کے بعد واپس جان ڈال دی جائے گی. اَإِذَا كُنَّا عِظَامًا نَخِرَةً, جبکہ ہم لوگ بوسیدہ ہڈیاں ہو چکے ہوں گے. قالو, تو انہوں نے کہا, تِلْكَ اِذًا كَرَّةٌ خَاسِرَةٌ, کہ یہ واپسی تو پھر بڑے خسارے والی واپسی ہوگی. یعنی اندازہ یہ ہوتا ہے کہ ریڈیکیول کیا جا رہا ہے, مذاق اڑایا جا رہا ہے کہ نہ ایسی کوئی چیز ہونے والی ہے اور نہ ہی ایسے کسی خسارے کا ہم نے سامنا کرنا ہے. اس پر پھر پروردگار عالم کا جو کامنٹ ہے اور تبصرہ ہے, فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ, یہ تو ایک بس پرزور ڈانٹ ہوگی, ایک ہی پرزور ڈانٹ, زجرتن واحدہ یعنی ایک بہت بڑی آواز, ممکن ہے ایک مرتبہ پھر اس سے سور ہی مراد ہو. فَإِذَا هُمْ بِالسَّاحِرَةِ, اور پھر وہ لوگ قیامت کے میدان میں کھڑے ہوں گے. یعنی جب پروردگار عالم کی طرف سے فیصلہ ہو گیا کہ اب قیامت کا میدان سجا دینا ہے, تو پھر اس کے بعد مردوں کو قبروں سے باہر آ کر زندہ ہونے میں کوئی وقت نہیں لگے گا, یہ کن فیکون والا معاملہ ہوگا. اب آگے پروردگار عالم نے ماضی کے ایک سرکش فرعون اور اس کے سامنے آنے والے نبی موسیٰ علیہ السلام کا مختصر ذکر کیا. ظاہر قرآن مجید کے طالب علم کے لیے یہ بات بالکل روشن ہے کہ قرآن مجید میں پروردگار عالم نے تفصیل کے ساتھ جس نبی کا ذکر کیا ہے, بہت زیادہ تفصیل کے ساتھ, وہ جناب موسیٰ علیہ السلام ہی ہیں, اور جو فرعون کا معاملہ تھا اس کو تفصیل کے ساتھ ڈسکس کیا گیا, بنی اسرائیل کے جو معاملات تھے ان کو تفصیل کے ساتھ ڈسکس کیا گیا. تو یہاں پر فقط ایک مختصر سا اشارہ ہے چند آیتوں کے اندر, اور پھر اس کے بعد واپس سے موضوع بحث کی طرف آیا جائے گا. تو پروردگار فرماتا ہے کہ حل عطا کا حدیث و موسیٰ, کیا ان کے سامنے موسیٰ کا واقعہ آیا ہے, موسیٰ کی بات آئی ہے, یعنی موسیٰ کی داستان ہے, کیا ان کو نہیں پتا؟ یہ یقیناً ان کو پتا ہے. اذ ناداہ ربہ بالوادی المقدس طوا, کہ جب ان کے رب نے انہیں پکارا مقدس وادی طوا میں, وہ جو کوہ طور پر حضرت موسیٰ علیہ السلام نے مناجات کا اور تکلم کا شرف حاصل کیا تھا, تو اس میں ارشاد ہوتا ہے کہ اذهب الى فرعون انه طغى. یہ خلاصتاً وہ جو بات جناب موسیٰ علیہ السلام سے کہے گی وہ یہ تھی کہ جاؤ موسیٰ فرعون کے پاس, یقیناً اس نے طغا سرکشی کی ہے. فقل, اور اسے کہو, حل لکا الا ان تزکا, کہ کیا تجھے منظور ہے کہ میں تجھے پاکیزہ کر دوں. یعنی آپ نوٹ کیجئے کہ ایک مبلغ کے لیے کیا چیز ضروری ہے, کہ فرعون جیسا سرکش بھی اگر ہے کہ جس کے بارے میں ہمیں پتہ ہے کہ وہ طاغی ہے, جس کے بارے میں ہمیں پتہ ہے کہ وہ سرکش ہے, مگر اس سے بھی جو پہلی بات کی جا رہی ہے وہ یہی ہے کہ کیا تو اس بات کے لیے راضی ہے کہ تجھے پاک کر دیا جائے. یعنی اگر تو کریکشن کے لیے, امپروومنٹ کے لیے, تبدیلی کے لیے تیار ہے, तो हम तुझे पहली चीज़ यही ऑफर कर रहे हैं, वह अहदिया का इला रब्बे का फतख्शा, और मैं तेरी हिदायत कर दूँ तेरे रब की तरफ ताकि तेरे दिल में रब का खौफ पैदा हो। यानी ये प्री रिक्विजिट है, अगर ये चीज़ ना हो तो फिर हिदायत असरअंदाज नहीं हो सकती। तो पहले इस चीज़ को पैदा किया जाए, मुतवज्जे किया जाए, और उसके लिए ज़रूरी था कि कोई ना कोई मौजज़ा पेश किया जाए। सिर्फ दावे की बुनियाद पर फिरौन नहीं मानने वाला था, और सिर्फ दावे की बुनियाद पर तो किसी और के भी मानने की जस्टिफिकेशन नहीं है। लिहाजा नबी अंबिया जब भी कौम के पास जाते हैं तो हम जानते हैं कि वो मौजज़ात तो पेश करते ही हैं ताकि वो बिल्कुल कन्विंस हो जाएं, उन्हें यकीन हासिल हो जाए कि हाँ, ये जो दावा हमारे सामने किया जा रहा है वो फेक नहीं है, वो जेन्युइन दावा है। और वो जेन्युइन दावा हज़रत मूसा अलैहिस्सलाम ने किया था, तो अराहुल आयतल कुबरा, तो उन्होंने उसको दिखाया एक बड़ा मोजज़ा, आया यानि निशानी, अलकुबरा यानि बड़ी निशानी, आयत उज़्मा बड़ी निशानी दिखाई। अब जाहिर है कि हज़रत मूसा अलैहिस्सलाम ने वो जो पहला मोजज़ा दिखाया था वो बहुत ही अहम था, कि जिसके अंदर असा अजदहे में तब्दील हो गया, फिर उसको उठाया तो वापस वो असा में तब्दील हो गया, यद बैज़ा के हाथ गिरेबान में डाला बाहर निकाला तो चमकदार हो गया, फिर उसके बाद वापस जब हाथ को डाला यानी तब्दीली आ गई और वापस वो पिछली हालत पर बहाल हो गया। तो ये जनाब मूसा अलैहिस्सलाम ने दिखाया था। और फिर उसके बाद हम ये भी जानते हैं कि मूसा अलैहिस्सलाम ने दरबार में जब जादूगरों को उसने जमा किया, बल्कि बड़े मैदान में, दरबार में तो शिकस्त खाई, फिर उसके बाद बड़े मैदान में जादूगरों को जमा किया था, और इसी उनवान से जमा किया था कि ये जादू है, इसका तोड़ जादूगर करेंगे। मगर जो माहिरीन थे जादू के वो भी शिकस्त खा गए, बल्कि वो तो सजदा रेज हो गए, उनको उसकी सज़ा भी भुगतनी पड़ी। तो ये तमाम तर बातें फिरौन को भी मंजिल यकीन तक पहुंचा चुकी थी कि ये जो जनाब मूसा अलैहिस्सलाम का दावा है वो बिल्कुल जेन्युइन दावा है। तो अब आप वापस से ज़रा इस बात की तरफ तवज्जो कीजिए कि परवरदिगार आलम ने मूसा अलैहिस्सलाम को मुनाजात का शरफ दिया, फिर उसके बाद मूसा अलैहिस्सलाम से कहा कि फिरौन की तरफ जाओ, वो तागी है, सरकश है, मगर पहली बात उससे यही कहो कि क्या तू इस बात के लिए राजी है कि तेरा तस्किया किया जाए, तुझे पाक किया जाए, और मैं तेरी हिदायत करूँ तेरे रब की बारगाह में ताकि तेरे दिल में खौफ खुदा पैदा हो। तो हजरत मूसा अलैहिस्सलाम ने उसको आयतल कुबरा, अल आयतल कुबरा, बड़ी निशानी, बड़ी आयत, बड़ा मोजज़ा वो दिखलाया। मगर फिरौन ने क्या किया, फकर जबा व असा, उसने झुटला दिया और नाफरमानी की। सुम्म अदबरा यसआ, और फिर उसने पीठ फिराई और अपनी कोशिशों में लग गया, अपनी सरगर्मियों में लग गया। फहशरा, तो उसने मजमा इकट्ठा किया, फनादा, और उनके दरमियान ऐलान किया, और ये तो बड़ी ही सरकशी है कि जो अब जिस जुमले के जरिए से समझाया जा रहा है। फ़काल अना रब्बुकुमुल आला, उसने कहा कि मैं हूँ तुम्हारा रब, और रब आला मैं ही हूँ, सबसे बड़ा रब मैं ही हूँ। यानी उसने रुबूबियत का दावा किया बड़ी सराहत के साथ, बड़ी शिद्दत के साथ। फ़अख़ज़हुल्लाहु नकाल अल आखिरत वल ऊला, तो अल्लाह ने उसे गिरफ्तार कर लिया आखिरत के अजाब में भी और दुनिया के अजाब में भी। यानी ज़ाहिर है कि दुनिया के अजाब में वो गर्क हुआ, वो तो मुशाहदे में आ गया, और फिर जो आखिरत का जो अजाब है वो तो है ही अपनी जगह पर। इन नफ़ी ज़ालिका ला इबरतन लिमन यख्शा, मगर इससे भी इबरत तो वही लेंगे कि जिनके दिलों में खौफ खुदा है। अगर खौफ खुदा ही मौजूद नहीं है तो फिर ये प्री रिक्विजिट अगर ना हो तो अगली हिदायत की इमारत तामीर नहीं हो सकती। ये बुनियादी बात है। अब जाहिर है कि ये तमाम तर बातें बयान करने का मकसद क्या था, कयामत की अहमियत को बताना कि देखो उसका मुजाहरा दुनिया में भी तुम देख लेते हो, माजी की दास्तान ये कोई गैर मारूफ नहीं है, और तुम्हें समझाया भी गया है। तो फिरौन जो था उसने दुनिया में अजाब देख लिया, और उसी के जरिए से तुम ये समझो कि आखिरत का अजाब क्या होगा। अब वापस परवरदिगार आलम वो कुदरत के मुशाहिदा जो इंसान के डेली ऑब्जर्वेशन के अंदर हैं उन सब की तरफ मुतवज्जे किया, जिनको देखकर खालिक की तरफ तवज्जो की जाए और कुदरत परवरदिगार को समझा जाए, और ये कंपैरिजन किया जाए कि जो ये सब कुछ कर सकता है तो क्या वो मरने के बाद इंसान को वापस जिंदा नहीं कर सकता। ये कंपैरिजन हो रहा है कुदरत के मुजाहरात और कंपैरिजन की दावत, जिससे इम्कान माद कि कयामत की जो पॉसिबिलिटी है उसको इस्टेब्लिश करके जहन को मुतवज्जे किया जा रहा है। फिर आप देखेंगे कि जो इसी सिलसिला आयत के अंदर आखिरी आयत आने वाली है उसके अंदर हिकमत माद यानी ज़रूरत माद कि कयामत की ज़रूरत क्या है उसके ऊपर गुफ्तगू होगी। तो ये दोनों चीज़ें हैं, बहुत इंपॉर्टेंट है। अंतुम अशद्दु खल्कन अमिस समाओ बनाहा, तुम बताओ कि ज़्यादा मुश्किल क्या है, तुम्हें वापस पैदा करना या आसमानों का बनाना। यानी आसमान को जो बनाया हुआ है तुम देख रहे हो। अब जाहिर है कि इंसान जब आसमान की तरफ देखता है तो उसे तो नजर आता है कि जैसे ये नीला आसमान एक छत की तरह से है, मगर जाहिर है कि जैसे जैसे वहां के बारे में दूरबीनों के जरिए से वाकफियत होती चली गई, तो हमें पता है कि ये एक हद नजर है और आसमान के ऊपर अजरामे फलकी हैं जिनमें से कुछ हमें नजर आते हैं और इसके आगे एक पूरी दुनिया और पूरी कायनात और गैलेक्सीज मौजूद हैं। तो ये तमाम तर चीजें जो परवरदिगार ने बनाई हैं उन सबको आसमान कहा जाएगा। तो ये आसमान जो इंसान की आंखों के सामने है, ये अजरामे फलकी, ये हेवनली बॉडीज, इनका बनाना ज्यादा मुश्किल है या इंसान को मरने के बाद वापस जिंदा करना, एक मरतबा फिर जिंदगी दे देना, ये ज्यादा मुश्किल है? क्या ज्यादा मुश्किल है? कॉमन सेंस की बात यह है कि इंसान का वजूद उसके मुकाबले में कुछ नहीं। खुदा के लिए तो सभी आसान है, मगर जहन इंसानी को उसके लेवल के मुताबिक बात को समझाया जा रहा है। फिर समझाया गया कि रफा असम कहा, खुदा ने उसे बुलंद किया छत की तरह से, फसवाह, और उसमें तवाजुन कायम किया, एक बैलेंस है, वरना तो ये हरकतें जितनी इसके अंदर हैं उन सबको टकरा कर खत्म हो जाना चाहिए, कोलैप्स कर देना चाहिए। वह अख्तशा लैलहा, और फिर ये आसमान ही पर मुजाहरा होता है कि उसने उसकी रात को तारीख कर दिया, पर्दा सा डाल दिया। जब सूरज गुरूब हो जाता है तो आसमान तारीख हो जाता है। वह अखरजा दुहाहा, और उसमें से नमोदार किया दिन को जब सूरज तुलू होता है। ये आसमान की बात हो गई। अब गोया ऊपर देखने के बाद कहा जा रहा है कि नीचे देखो, वल अर्द बादा ज़ालिका दहाहा, और इसके बाद जरा जमीन के उसको भी खुदा ने बिछोने की तरह से बिछाया। ये तरतीब जिक्री है कि अब ये सुन चुके, अब इसको सुनो, यानी खिलकत में तरतीब जरूरी नहीं है, जिक्र के अंदर तरतीब के उनवान से कि अब इसके बाद इस पर गौर करो। अखरजा मिनहा मा आहा, जिस पर तुम खड़े हो, अखरजा मिनहा मा आहा, उसी से उसने पानी को निकाला, वो मर आहा, और जो चरने के काबिल नबातात हैं उनको निकाला। अब जाहिर है कि ये चरना नबातात का एक तो जानवरों के लिए, मगर पुराने जमाने के अंदर खासतौर पर जो बिल्कुल प्रीमिटिव स्टेज थी इंसान की, तो उस जमाने में तो इंसान भी नबातात से अपने लिए गिजा का इंतजाम तकरीबन मिलते जुलते अंदाज में ही कर लेता था, कि जिस तरीके से जानवर जो है वो कच्चे चारे को इस्तेमाल करते हैं, तो इंसान भी ये किया करता था। और फिर उसके बाद जाहिर है कि बहुत सी सब्जियां हैं कि जो उगती हैं, तो आज भी उनको मॉडर्न तरीके से ही सही थोड़ा सा पका के इस्तेमाल किया जाता है। तो हकीकतन ना सही तो मजाजन ही सही, मगर इंसान के लिए भी ये खाने का एक इंतजाम है। अखरजा मिन्हा मा आहा, पानी भी उससे निकाला जमीन से, व मर आहा, वल जिबाला अरसाहा, और फिर पहाड़ों को उसके ऊपर जमा दिया। मता अन लकुम वले अनआमिकुम, ये जो पिछले पीछे जितनी चीजें बयान की गई, आसमान, उसकी खिलकत, और की दावत, ये ज्यादा मुश्किल है या इंसान का वापस मरने के बाद पैदा करना, उसका आसमान पर बुलंद होना, हेवनली बॉडीज का तवाजुन के अंदर रात दिन, और फिर उसके बाद जमीन, जमीन का बिछोना होना, उससे पानी का निकलना, और उसके अंदर से नबातात का फराहम करना, और जमीन के ऊपर पहाड़ों का होना। इन सब के जरिए से परवरदिगार आलम ने इजहार कुदरत, अपनी कुदरत की तरफ मुतवज्जे किया, ये देखो और अपने आप को देखो, और फिर उसके बाद समझो कि कयामत बिल्कुल मुमकिन है, कोई नामुमकिन चीज नहीं हुआ। अब उसके बाद जो अगली चीज है, अगली आयत है, उसके अंदर परवरदिगार फरमाता है, मतान लकुम, ये सब हमने जो पैदा किया है बेकार पैदा नहीं किया है, मतान लकुम वले अनआमकुम, ये तुम्हारे लिए सामान्य जिंदगी के तौर पर पैदा किया है, और जो तुम्हारे चौपाए हैं, मवेशी हैं, कैटल हैं, उनके लिए सामान्य जिंदगी के तौर पर पैदा किया है, यानी इनको पैदा करने की हिकमत थी। कुदरत का इजहार भी हो गया और बगैर मकसद के पैदा नहीं किया, तो इंसान जरा सोचे कि ये तमाम तर चीजें तो परवरदिगार आलम ने, जो उसके राउंड अराउंड है, उनको परवरदिगार ने बेमकसद पैदा नहीं किया, तो जिस कायनात का गोले सरसब्द है वो इंसान बिला मकसद पैदा किया गया है, जाहिर है उसका मकसद है, और उस मकसद के बारे में जो सवाल होना है उस दिन का नाम है कयामत का दिन। ये हिकमत है, और इसमें दावत फिक्र है कि जरूरत माद कि कयामत क्यों जरूरी है, ताकि इंसान से उस मकसद के बारे में सवाल किया जाए, कि इसलिए कि वहीं पर इम्कान है कि इन्हराफ हो सके, वरना पीछे जितनी चीजें बयान की गई थी उनमें कहीं पर इम्कान नहीं है कि इन्हराफ हो सके, ना आसमान के लिए, ना जमीन के लिए, कहीं पर भी इन्हराफ का इम्कान नहीं। वो सब के सब मजबूर हैं कि अपने प्रोग्राम के मुताबिक चलें। इंसान के पास इख्तियार है और उसी के पास इन्हराफ का इम्कान है, इसीलिए हिदायत की खारजी ज़रूरत है, यही परवरदिगार का इंतज़ाम है, और उसी के लिए कयामत की ज़रूरत है ताकि सवाल किया जाए। फ़ैज़ा जा अत तामतुल कुबरा, तो जब वो अजीम आफत आएगी, यौम यतज़क्करुल इंसानु मा सअ, जब इंसान याद करेगा कि क्या वो सरगर्मियाँ करता रहा दुनिया के अंदर, वबुर, अब तो वो तो रिजल्ट है, मगर अब वो याद कर रहा है कि मैंने दुनिया के अंदर क्या काम किए। वबुर रिजतिल जहीम लिमन यरा, और देखने वालों के लिए दोजख को सामने लाया जाएगा। वह अम्मा मंतगा, अब वो जो परफॉर्मेंस का असेसमेंट है और अकाउंटेबिलिटी है, तो जिसने सरकशी की, जिसने तुगयान किया, फिर ऑन की मिसाल दी गई थी, उसके अंदर तगा ही का लफ्ज था, اب جو فرعون صفت افراد ہیں، فرعون کے نقش قدم پر چلنے والے ہیں، سرکشی کرنے والے ہیں، وہ آثر الحیات الدنیا اور دنیا کی زندگی کو ترجیح دینے والے تھے، فإن الجحیم ہی المأوی، تو جہنم ان کا ٹھکانہ ہے. اور پھر سائملٹینیس کانٹراسٹ کہ وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ، اور وہ کہ جنہوں نے اپنے رب کے سامنے کھڑے ہونے کا خوف کیا، کہ انہیں خوف تھا کہ ہمیں خدا کے سامنے جواب دہی کے لیے پیش ہونا ہے، وَنَهَى النَّفْسَ عَنِ الْهَوَى، اور انہوں نے اپنے نفس کو منع کیا خواہشات نفس سے، یعنی خواہشات نفس کے اسیر نہیں ہو گئے، فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى، تو جنت ان کا ٹھکانا ہے. آیت نمبر 38 پر صفحہ تو مکمل ہو گیا تھا، مگر کنٹینیوشن کی وجہ سے بات ہم نے آیت نمبر 41 تک پہنچائی. پروردگار عالم سے دعا ہے قرآن پڑھنے، سمجھنے اور عمل کرنے کی توفیق عطا فرما، اور وارث قرآن امام زمانہ کے ظہور میں تعجیل فرما. وآخر دعوانا ان الحمد للہ رب العالمین، والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.